أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزیزان ایمان، آج فروری 1982 کی 26 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ محمد کی آیت 34 سے ہو رہا ہے، 4:7/34. آپ کو یاد ہوگا کہ سابقہ آیات میں وہی حق و باطل کی کشمکش کی داستان چلی آ رہی تھی. قرآن تو دنیا میں دو ہی فریق، دو ہی گروہ، دو ہی قوموں کو تسلیم کرتا ہے. ایک وہ جو قرآن کو تسلیم کرتے ہیں، نبوت محمدیہ صلی اللہ علیہ وسلم پر ایمان لاتے ہیں، اور دوسرا وہ جو اس سے انکار کرتے ہیں. گروہ ہی دو ہیں، اور یہ بنیاد تھی ہماری. ضمناً عرض کر دوں، تاریخ پاکستان کے دوران جو ہم نے دو قومی نظریہ پیش کیا تھا، اس کی بنیاد ہی قرآن کریم کی ان صداقتوں اور ان اصولوں پر تھی. یہ دنیا میں مخالفین کا گروہ، مخالفین کے معنی میدان جنگ میں جانے والے ہی نہیں ہیں. آپ کے اس نظریہ، اس عقیدہ، اس بنیاد، اس اصول، اس دین سے انکار کرنے والے، سرکشی کرنے والے، اور دوسرے اسے تسلیم کرنے والے. اور آپ کو یاد ہوگا میں نے کئی درسوں میں یہ بات عرض کی کہ یہ چیز پیدائش کے اعتبار سے ہی مختص نہیں ہوتی کہ مسلمانوں کے گھر میں پیدا ہو گئے تو وہ اپنے آپ کو صاحب ایمان کہیں. یہ کچھ کرنا پڑتا ہے، ایمان لانا پڑتا ہے. قرآن کریم نے خود مسلمانوں سے یہ کہا ہے کہ تم بھی ایمان لاؤ خدا پر، اس کے رسول پر، اس کی کتاب پر. تو یہ ایک چیز ہے جو ہر شخص کو عملاً یہ کرنا پڑتا ہے، پھر وہ اس گروہ میں شامل ہوتا ہے. میں پیدائش کے اعتبار سے، پیدائشاً تو کوئی بچہ بھی نہ وہ مومن ہوتا ہے نہ کافر ہوتا ہے، وہ تو انسان کی حیثیت سے پیدا ہوتا ہے اور اسے خود اپنے بطیب خاطر برضا و رغبت دل اور دماغ کی پوری رضا مندی کے ساتھ ان دونوں راستوں میں سے ایک راستہ اختیار کرنا ہوتا ہے. اس لیے قرآن کریم میں آپ دیکھیے کفرو بھی اور آمنو بھی، یہ سیغے جسے کہتے ہیں فعل کے سیغے، ورب کے سیغے ہیں. یہ کرنا ہوتا ہے، وہ جو ایمان لاتا ہے، وہ جو کفر اختیار کرتا ہے. کفر بھی اختیار کرنا ہوتا ہے، ایمان بھی اختیار کرنا یا لانا ہوتا ہے. آج خود یہ چیزیں نہیں ہو جاتی، تو وہ جو ایمان لاتے ہیں اور ان شرائط کے ساتھ جو قرآن کریم میں مذکور ہیں، اور اس کے برعکس دوسرا گروہ ہے جو اس سے انکار کرتے ہیں. انکار ہی نہیں ہے بلکہ کفر کے اندر تو سرکشی بھی آ جاتی ہے، مخالفت بھی آ جاتی ہے، یہ دوسرا گروہ ہے. تو ان دونوں گروہوں کا ذکر چلا آ رہا تھا اور جماعت مومنین سے کہا، یا ایھا الذین آمنوا اطیعوا اللہ و اطیعوا الرسول ولا تبطلوا اعمالکم. یہاں وہ عطایت کی بات آ گئی، اللہ اور رسول کی عطایت کرو، ایسا نہ کرو گے تو تمہارے اعمال رائے گاں چلے جائیں گے. تو وہ جو چیز ہے نا کہ صاحب ایمان کی شرط نہیں ہے نیک عملی اور خدا پرستی کی زندگی، وہ مولانا ابوالکلام آزاد مرحوم کے الفاظ میں جو انہوں نے برہم سماجی اسلام پیش کیا تھا کہ اپنے اپنے مذہب پر کوئی خدا پرستی، خدا کی پرستش جس طرح سے اس کا مذہب کہتا ہے اس میں کر لی، اور وہ نیک عملی، وہ جن چیزوں کو نیکی کہا جاتا تھا ان کے ہاں تو وہ پیاؤ بنا لیتے تھے، وہ گائے بھینسوں کے لیے نمک کا ایک ڈالا رکھ دیا کرتے تھے ہندو، کاٹیاں سے پہنتے آٹا پہنتے پھر بیسن سویر نو. تو وہ یہ چیز نہیں ہے کہ اپنے اپنے طور پر جیسے خدا کی پرستش کر لی اور جسے خود کچھ نیک کام سمجھا وہ نیک کام کر لیا. خدا پر ایمان لانا تو ایک مثبت عمل ہے، حقیقت میں یہ ایک نظریے کی تبدیلی ہے، زندگی کی روش اسی بنیاد کے اوپر قائم ہوتی ہے، عمارت اس پہ اٹھتی ہے جسے ایمان کہتے ہیں آپ. یہ ہے جس سے ارادہ بنتا ہے، عزم ہوتا ہے، اس کے مطابق پھر قدم اٹھتا ہے. یعنی آپ نے گھر سے نکلنا ہے تو آپ پہلے ذہن میں طے کرتے ہیں نا مجھے کہاں جانا ہے. یہ جو طے کرنا ہے کہ میری زندگی کا مقصد اور منزل کون سی ہے، یہ ایمان ہے. یہ طے کرنا پڑتا ہے آپ کو. اس طے کرنے کے بعد جب آپ نے ایک منزل کو متعین کیا تو اب آپ کا ہر قدم اس منزل کی طرف اٹھے گا. یہ نیک عمل ہے. اس متعین منزل کی طرف جو خدا نے آپ کے لیے متعین کی اور آپ نے یہ فیصلہ کیا کہ مجھے اس منزل کی طرف جانا ہے، اب جو ہر قدم اس کی طرف جانے والا اٹھے گا یہ ہے جسے آپ نیکی کہیں گے، اور جو اس کے خلاف اٹھے گا وہ ہے کہ جسے آپ برائی، بدی یا شر کہیں گے. تو عطایت ہے اس میں ان احکام و قوانین کی جو اس منزل کی طرف لے جانے کے لیے متعین کیے گئے ہیں. جو یہ کرے گا تو وہ تو ہے، یہ جو نہ کرے گا تو یہ 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 کئی دفعہ یہ بات آئی ہے نا، جسے اعمال کا رائے گاں جانا کہتے ہیں، ہمیں تک اعمالہم کہا ہے، یعنی وہ کام کر رہا ہے لیکن رائے گاں جا رہا ہے. آپ جو گھر سے باہر نکلے اور آپ نے طے کیا کہ مجھے انارکلی کی طرف جانا ہے، اور اس کے بعد یہاں چوراہے پہ آپ کھڑے ہوئے اور آپ کا رخ ہو گیا ادھر کی سمت کو، تو اب چل تو رہے ہیں آپ، عمل ہو رہا ہے آپ کا، لیکن ہر قدم آپ کا آپ کو اپنی منزل سے دور لے جا رہا ہے. یہ جو ہے نا اعمال کا رائے گاں جانا، ایک تو یہ ہے کہ کچھ کرتا ہی نہیں آدمی تو ٹھیک ہے، اس کا تو سوال ہی نہیں ہے. ایک یہ ہے کہ وہ کام کر رہا ہے لیکن وہ کام وہ نتیجہ نہیں پیدا کرتا جس مقصد کے لیے وہ کام اس نے کیا ہے. اور یہ اس کی جو میں نے ابھی مثال دی کہ چل رہا ہے انسان لیکن اگر منزل سے دوسری طرف قدم اٹھ رہا ہے، ہر قدم جو اس کا اٹھ رہا ہے منزل سے اس کو دور لے جاتا ہے. یہ سفر کر رہا ہے، تکان ہو رہی ہے، قدم اٹھ رہے ہیں، عمل ہو رہا ہے، رائے گاں جا رہا ہے. اور اگر منزل کا تعین ہی نہیں کیا تو کبھی آپ نے سوچا ہے کہ سفر اور آوازگی میں فرق کیا ہوتا ہے؟ صرف منزل کا تعین ہوتا ہے، آوارگی میں منزل کا تعین نہیں ہوتا. سارا دن چلتا رہتا ہے یہ آوارہ، میں سمجھتا ہوں یہ آوارہ گرد جو ہے وہ تو مسافر سے بھی زیادہ چلتا ہے، اس میں اتنے چکر کاٹتا ہے لیکن وہ کسی منزل پہ نہیں پہنچتا، تھک جاتا ہے شام کو. اعمال رائے گاں جانا اسے کہتے ہیں. تو وہی عمل عمل خیر ہوگا، نتیجہ خیز ہوگا، جو اس منزل کی طرف لے جائے گا جو خدا نے متعین کی، آپ نے اسے بال ارادہ اختیار کیا اس منزل کو. یہ ہے اسلام جسے کہتے ہیں. آپ اپنے اپنے طور پر یہ سمجھ لینا یہ نیک کام ہے، اپنے طور پر سمجھنے کی بات نہیں. اس طرح سے تو ہر مذہب والا اپنے اپنے طور پر نیک کام سمجھ کے کرتا رہتا ہے. یہ جو متعین کی ہے انسانیت کے لیے منزل، جس طرف اس کا قدم اٹھنا چاہیے، یہ ہے جسے دین کہتے ہیں اور یہ قرآن کے اندر. اور یہ وہ راستہ ہے جس پہ نقوش قدم ہے نبی اکرم صلی اللہ علیہ وسلم کے جگمگاتے ستاروں کی طرح، اس منزل کی طرف لے جانے کے لیے. بات تو تعین ہے، منزل کا تعین پہلی چیز ہے، اور یہ خود نہیں کرنا انسان نے. منزل کا تعین جو ہے یہ کیا گیا ہے، خدا نے تعین کیا ہے، انسان نے اب اس راستے کے اوپر چلنا ہے، چلے گا منزل تک پہنچ جائے گا، اعمال نتیجہ خیز ہوں گے. غلط سمت کی طرف قدم اٹھائے گا یا آوارگی ہوگی، یعنی سمتی کوئی نہیں ہے جسے سیکولرزم کہتے ہیں، تو اس صورت میں اس میں بھی قدم تو اٹھیں گے، کام کیا جائے گا، تکان بھی ہوگی اس کی، وقت بھی ضائع ہوگا اس میں، سب کچھ صرف ہوگا، نتیجہ وہ نہیں نکلے گا جو منزل تک پہنچنے والے کے لیے نکلتا ہے. یہ ہے ولا تبتلوا اعمالکم، یہ روش نہ اختیار کرو گے تم طاعت کی. یہ دیکھیے اپنے اپنے طور پہ کچھ کرنے کی بات نہیں ہے، وہ ایک نظام ہے زندگی کا جس کی اطاعت کی جاتی ہے تو پھر منزل پر یہ قافلہ پہنچتا ہے. اس کے برعکس ان الذین کفروا وصدوا عن سبیل اللہ ثُمَّ مَاتُوا وَهُمْ كُفَّارٌ فَلَنْ يَغْفِرَ اللَّهُ لَهُمْ. اس کے برعکس وہ لوگ ہیں کہ جنہوں نے اس منزل سے انکار کیا, اسے اپنی منزل تسلیم نہ کیا. یوں کہہ لیجئے اسی استعارہ یا تشبیہ میں جو میں نے پہلے بیان کی ہے مسافر کی, یہ نہ کیا انہوں نے. اتنا ہی نہیں, اب یہاں دو باتیں ہیں اور یہ دو باتیں کئی دفعہ دہرائی جا چکی ہیں کہ اس منزل کو تو اپنے لیے اختیار نہ کیا, اور جو اس منزل کی طرف جانے والے ہیں ان کے راستے میں روک بن کر کھڑے ہو گئے. اب یہ دو جرم ہو گئے, ایک تو خود نہیں اس منزل کی طرف جا رہا, اس کے اعمال تو یوں رائے گاں جانے ہیں, اور دوسری چیز جو اس منزل کی طرف جانے والے ہیں ان کے راستے میں روک بن کر کھڑے ہو گئے. آپ کو معلوم ہے قرآن نے واضح الفاظ میں کن لوگوں کے متعلق کہا ہے کہ وہ روک بن کر کھڑے ہو جاتے ہیں؟ 9:34 بڑی اہم آیت. یا ایھا الذین آمنوا ان کثیر من الاحبار والرهبان لا یاکلون اموال الناس بالباطل ویصدون عن سبیل اللہ. یہ ہیں وہ لوگ, کہا ہے ایمان والو محتاط رہو اس بات سے, احبار اور رہبان وہ ہیں جنہیں آج ترجمہ ان کا جو ہمارے ہاں ہے مشائخ اور علماء ان کا ترجمہ ہوتا ہے. یہ رہبان ہوتے ہیں جو مشائخ, جنہیں ان کی طرف سے بھی وہ طریقت کے طریقے پہ جانے والے, اور احبار علماء کو کہتے ہیں. کہا یہ لوگ ہیں, دو باتیں اس کے لیے کہیں, ایک تو یہ ہے کہ لوگوں کی کمائی پہ زندگی بسر کرتے ہیں, پہلا جرم یہ ہے, دوسروں کی کمائی پہ زندگی بسر کرنا. یہ آگے جو بات کہی ہے آگے آتی ہے بات سرمایہ داروں کی. سرمایہ داروں میں سب سے بڑا سرمایہ دار تو یہ ہے گرو. سرمایہ دار کیا ہے؟ خود محنت نہیں کرتا, محنت دوسرے کرتے ہیں وہ کھاتا ہے, لیکن وہ کچھ انویسٹ تو کرتا ہے نا, کچھ سرمایہ لگاتا ہے, اس سرمایہ کے زور پہ کچھ کھاتا ہے. یہ ربا ہے, یہ سرمایہ داری ہے, قرآن کی روح سے یہ ناجائز ہے, لیکن یہ سرمایہ تو کچھ لگاتا ہے, اور کبھی خطرہ بھی ہوتا ہے کہ نقصان ہو جائے گا. یہ جو گروہ قرآن نے گنائے ہیں احبار اور رہبان کے, علماء اور مشائخ کے, دوسروں کی کمائی پہ کھاتے ہیں اور کچھ انویسٹ بھی نہیں کرتے, یعنی خطرہ ہی کوئی نہیں ہے کہ رقم ڈوب جائے گی. کما کے وہ لاتے ہیں, حضور کے پیش بھی کرتے ہیں, ہاتھ باندھتے ہیں, پیر چومتے ہیں, اور اس خوشامدیں کرتے ہیں, منتیں کرتے ہیں کہ حضور قبول فرما لیجئے, مجھے مسترد نہ کیجئے, میں کہیں کا نہیں رہوں گا, اس درگاہ سے آپ نے رد کر دیا. کما کے لا رہے ہیں, پیش کر رہے ہیں, تو اس سے بڑی سرمایہ داری کیا اور ہو سکتی ہے؟ کچھ انویسٹ نہیں کرنا, دوسرے کما رہے ہیں, یہ کھا رہے ہیں, جھڑک رہے ہیں, ڈانٹ رہے ہیں, یہ سب کچھ ہو رہا ہے, وہ دے رہے ہیں, سب عجیب چیز ہے. آپ اندازہ لگائیے قرآن نے جو متنبہ کیا ہے, یا ایھا الذین آمنوا کے آگے کیا ہے. اب ہمارے ہاں والے جو ہیں جن سے پوچھے کہ جی یہ یہودیوں اور نصارہ کے متعلق ہے, یعنی آپ کے متعلق کچھ نہیں ہے قرآن میں, یہ یہود کے متعلق, یہ نصارہ کے متعلق, یہ مشرکین قریش کے متعلق, یہ ہندوؤں کے متعلق, یہ عیسائیوں کے متعلق, اور تمہارے متعلق؟ ہمارے متعلق بخشیش کی جنت جو لکھی رہی ہے جناب. ہاں ہمارے لیے اتنا ہی قرآن. یا ایھا الذین آمنوا, قرآن ہے عزیزان من, میرے آپ کے تخیلات کے تابع نہیں چلتا, بڑی واضح بات کرتا. یا ایھا الذین آمنوا, یاد رکھو, ان کثیر من الاحبار والرهبان لا یاکلون اموال الناس. یہ تو یہاں تک بالبات, لوگوں کا مال کھاتے ہیں باطل طریقے سے, ایک بات, اور دوسری وَيَصُدُّونَ عَن سَبِيلِ اللَّهِ. یہ ہے چیز اصل, ذہنوں میں یہ ہے کہ چلیے صاحب دوسروں کی کمائی پہ ہی کھاتے, صحیح خدا کی طرف جانے والے راستے کی طرف رہنمائی تو کرتے ہیں نا, وہ کہا یہی تو ہیں جو اس راستے میں روک بن کے کھڑے ہوتے ہیں. آپ نے غور فرمایا کہ کتنے بڑے فریب سے آگاہ کیا ہے قرآن میں, ساری دنیا یہ سمجھتی ہے کہ خدا کی طرف جانے والے راستے میں رہنمائی یہی کرتے ہیں، پیشوا ان کو کہا جاتا ہے، مذہبی پیشوائیت اس کا نام رکھا جاتا ہے. آگے جانے والے یعنی یہی کہ خدا کی طرف لے جانے والے راستے میں وہ کہتے ہیں، وہ قرآن کہتا ہے یسدون عن سبیل اللہ. ایک تو یہ گروہ ہے دوسروں کی کمائی کھانے والا، اور دوسرا گروہ تو بتا دیا والذین یقنزون الذهب والفضة ولا ينفقونها فی سبیل اللہ فبشرهم بعذاب علیم. جو جمع کرتے رہتے ہیں اور نو انسانی اور محتاجوں کی ضروریات پوری کرنے کے لیے کھلا نہیں رکھتے اپنی دولت کی کمائی کو، یہ دونوں گروہ جتنے ہیں ان کے متعلق کہا کہ ان کو ایک علم انگیز دردناک عذاب کا اعلان کر دو ان کے لیے. تو میں کہہ یہ رہا تھا کہ یسدون عن سبیل اللہ کے متعلق قرآن نے واضح کیا کہ یہ کون سے گروہ ہیں. ان الذین کفروا وسدوا عن سبیل اللہ ثم ماتوا، اور اسی حالت کے اندر ان کی موت واقع ہو جاتی ہے. کس حالت میں؟ وہم کفارن، یہی اسی راستے کے اندر وہ چلتے ہیں اور یہی ان کی موت واقع ہو جاتی ہے. فلن یغفر اللہ لہم، ان کے لیے حفاظت نہیں ہے سب عذاب سے آخر تک جو یہ روش اختیار کر دے، ان کے لیے یہ حفاظت نہیں ہے. اب انہیں پھر جماعت مومنین سے کہا کہ ان کے ساتھ تمہارا مقابلہ ہے، کشمکش ہے، تصادم ہے، تزاحم ہے، اور یہ تو ہماری تاریخ بتا رہی ہے، قرآن بتا رہا ہے کہ ہجرت کے دوسرے ہی سال سے جو شروع ہوا یہ تصادم، پہلی جنگ جنگ بدر جو ہوئی ہے، آخری وقت تک فتح مکہ تک یہ تصادم جاری رہا. اور جیسا کہ تاریخوں کے اندر یہ ہے، وہ چھوٹے بڑے مارکے اور بڑی بڑی جنگیں اگر وہ سب کا شمار کیا جائے تو نبی اکرم صلی اللہ علیہ وسلم کی حیات طیبہ میں ہی 82 کے قریب یہ آ جاتے ہیں غزوات اور یہ اس قسم کی جھڑپیں جن کو آپ کہتے ہیں، ساری زندگی اسی میں گزر گئی. کہا یہ اب ان کا مقابلہ ہوگا. اور یاد رکھو ولا تہنوا وتدعوا الی السلم، یاد رکھو ہمت نہ ہار جانا. اور کس چیز سے روکا ہے؟ قرآن میں یہ ہے کہ اگر فریق مخالف کسی وقت بھی صلح کے لیے ہاتھ بڑھائے، خواہ تمہارا ہاتھ غالب ہی اس وقت کیوں نہ ہو، تو اس سے انکار نہ کرو. اس میں ہے کہ یہ ہو سکتا ہے تم کہو کہ صاحب یہ دھوکہ دے رہے تھے ہمیں. کہا دھوکہ دینے کے بعد تو پھر جب بات کھل جائے گی تو سمٹ لو گے، لیکن اگر یہ نیک نیتی سے ایسا کہہ رہے ہوں اور تم نے اس کو نہ مانا تو پھر اس جرم کا سزا کس کے اوپر ہوگی؟ کیا بات، میدان جنگ میں یہ کیفیت ہے، آپ غالب آ رہے ہیں، فتح ہو رہی ہے، فریق مخالف صلح کے لیے ہاتھ بڑھا رہا ہے، تو اس میں یہ ہے نا امکان کہ صاحب اس وقت یہ دھوکہ دے رہا ہے، شکست سے بچنے کے لیے ایسا کہہ رہا ہے. کہا کہ تم اس مفروضے پہ نہ چلو، تم یہی سمجھو کہ نہیں یہ صلح چاہتا ہے، اس لیے ذرا کھڑے ہو کے ذرا پوچھ لو کہ کیا چاہتے ہو تم. اس لیے کہ کیا بات ہے قرآن کی عزیزان من، یہ تو انسانیت ساز پیغام ہے یہ. کہا کہ اگر یہ سچے دل سے صلح کے لیے بڑے تھے اور تم نے اس وقت پھر ان کے اوپر حملہ کر کے ہلاک کیا، تو یہ تو انسانیت کی ہلاکت ہے، یہ نہ کرو، دیکھ لو کوئی بات نہیں. کہا دھوکہ دیتے ہیں تو کوئی بات نہیں ہے، جب تمہیں معلوم ہو جائے گا تو اس وقت تم دیکھو گے تم پہلے سے زیادہ زور سے حملہ کرو گے، اس کا بدلہ لے لو گے. لیکن اگر یہ نیک نیتی سے صلح کے اوپر آمادہ ہیں اور تم نے اس سے مسترد کر دیا تو یہ جرم ہو جائے گا. لیکن دوسری طرف یہ بھی کہا ہمت مت ہارو وتدعوا الی السلم، خود صلح کی درخواست نہ کرو ان سے، ان کی طرف سے پہل ہو صلح کی درخواست. تو اس پہ تو جو میں نے عرض کیا ہے یہ کہہ دیا کہ ایسے کرو، لیکن خود اگر صلح کی درخواست کرو گے تو یہ دشمن اس قسم کا ہے کہ ایکسپلائٹ کر جائے گا اس معاملے کو، وہ سمجھ لے گا کہ تم کمزور ہو. صلح کی درخواست کرنے سے یہ کیا کچھ کرتے ہیں، اس کے لیے تو ہمیں کل بھی نہیں آج صبح کا ہی اخبار میں دیکھ لیجیے نا جو کچھ ہو رہا ہے. देख रहे हैं हिंदू की तरफ से क्या जवाब आ रहा है। सुबह ही उठा जब मैंने इस आयत को देखा कि ये क्या बात है कुरान की साहब, उनकी तरफ से सुलह की दरखास्त हो तो वो कैफियत है, लेकिन अपनी तरफ से ये ना करो ये लोग इससे इस मुगालते में आ जाएंगे या ये समझ लेंगे कि तुम कमजोर हो गए हो। और कभी इस किस्म का इम्प्रेशन क्रिएट ना करो इनके दिलों के अंदर, ये बड़े बदकमाश लोग हैं, फायदा उठा जाएंगे तुम्हारी इस चीज का। वह अंतमुल आलाउन, तुम यकीन इस बात पे रखो कि गालिब तुमने ही आना है, आखरुल अमर कामयाबी तुम्हारी है। जो निजाम, जो उसलूब, जो रविश हम तुम्हारे लिए, हमने तुम्हारे लिए तजवीज की है और तुम उस पे चलते हो, उसका लाजमी नतीजा तुम्हारी फतेह, तुम्हारा गलबा है। युज़हिरुहु अला दीन कुल्लिही, दुनिया के हर निजाम पर इसने गालिब आना है। वअंतुमुल आलाउना इन कुंतुम मोमिनीन, अगर तुम इस तरीके के ऊपर रहे तो कोई भी तुम पर गालिब नहीं आ सकेगा। कुरान ने तो ये कहा है कि कुफार हो नहीं सकेगा कि कुफार कभी तुम्हारे ऊपर गालिब आ जाए। जी सन्मान, हमारे मुतल्लक नहीं, मोमिनीन के मुतल्लक कहा हुआ है। जब भी मैंने कहा था ना कि ईमान लाना पड़ता है, मुसलमानों के घर में पैदा होके अपने आप को मोमिन समझ लेना, यही तो सबसे बड़ी खुद फरेबी है। वो तो शर्त ये बताता है मोमिन की कि दुनिया की कोई जमात उस पर गालिब नहीं आ सकेगी सर। और एक हम हैं जो अपने आप को मोमिन तो समझते हैं, दुनिया की हर जमात हम पे गालिब आ जाती है। तो आप देखा कि ये जो गलत फहमी हमने या अपने अंदर एक मुगालता अफरीनी पैदा कर रखी है कि मुसलमानों के घर में पैदा हो जाने से, मुसलमान की कौम बन जाने से मोमिन बन जाते हैं हम, ये गलत है। पहली शर्त यह है कि इसके ऊपर कोई गालिब नहीं आ सकता। अंतुम अलान, और इसलिए कि वल्लाहु माअकुम, बड़ी बात है। खुदा की नुसरत तुम्हारे शामिल हाल है, जिस तरीक पे तुम चलते हो खुदा का तजवीज करदा है, वो तुम्हें मंजिल पे पहुंचाएगा। खुदा तुम्हारे साथ है, बड़ी चीज है। आपको याद है जो मैं वो दुराया करता हूँ, वो ईरान की फतह के वक्त गवर्नर जो आया था हजरत उमर रज़ी अल्लाह अन्हु के दरबार में गिरफ्तार होकर, बान बड़ा अहम वाकया है वो तारीख का। तो आपने ये कहा था उससे कि तुम्हारे मुतल्लक फैसला तो बाद में करेंगे, एक मेरी बात का जवाब पहले दो। तुम ईरानी थे, ये अरब थे हम लोग, तुम्हारी कैफियत ये थी कि हमारे साथ तुम जंग करना भी अपने लिए बायसे नंग समझते थे, बायसे जिल्लत समझते थे। इतनी हकारत थी तुम्हारे दिल में हमारे मुतल्लक कि दोस्ती तो एक तरफ रही हमारे साथ, तुम जंग भी नहीं पसंद करते थे, कितने जलील समझते थे। और अगर कभी इक्का दुक्का इधर उधर झड़प हो जाती थी तो तुम यू ही झपड़ लिया करते थे हमें, कहा कि वही हम हैं, वही तुम हो। अब कैफियत तुम्हारी ये है कि सारा मुल्क हमने तुम्हारा फतह किया हुआ है, तुम पा बजौला मेरे सामने खड़े हो, तुम्हारा शहनशाह जो है वो अपनी जान बचाने के लिए पंचकियों में पनाह ले रहा है। कहा ये कोई सदियों की बात नहीं है, इन्हीं दिनों की बात है। कहा मैं ये पूछना क्या चाहता हूँ कि ये इतनी बड़ी तब्दीली, ऐसा इनकलाब कैसे आ गया। मन सोचिए, वो लोग वो जानते थे इस्लाम क्या है और खुदा का साथ होना क्या कहते हैं, हम क्या समझ सकते हैं। उसने कहा कि उमर बात तो बड़ी साफ है, पहले जब जंग होती थी ईरान की और अरब की, एक तरफ हम ईरानी होते थे, दूसरी तरफ या तो हम अरब होते थे, अकेले होते थे, इस तरह से दो कौमों में जंग थी। कहने लगे अब जो जंग होती है, एक तरफ तो हम ईरानी अकेले होते हैं, दूसरी तरफ अरब और उनके साथ उनका खुदा होता है, हम क्या, दुनिया की कोई ताकत भी तुम पे गालिब नहीं आ सकती। वो जानता था ये फिकरा उसका कि अब अरब तनहा नहीं हमारे सामने आते, हम तो तनहा ही होते हैं और अरबों के साथ उनका खुदा होता है। تو ایران ہی نہیں دنیا کی کوئی طاقت بھی اب تمہارا مقابلہ نہیں کر سکے گی. وہ جانتے تھے اس چیز کو کہ خدا کا ساتھ ہونا کیا معنی رکھتا ہے. ہمیں کیا معلوم ہے عزیزان ایمان, ہم تو یہ جانتے ہیں ہوا محکم ہے نا محکم تم, قرآن نے یہ بھی تو کہہ دیا کہ تم جہاں ہو خدا تمہارے ساتھ ہوگا. ٹھیک ہے وہ ہے ہی ہمارے ساتھ. کہاں وہ ساتھ ہونا جو اس نے بتایا تھا, کہاں ہم اپنے ذہن میں جو اپنے آپ کو موالتہ دے رہے ہیں. واللہ محکم یہاں کا انتم الاعلون واللہ محکم, تم ہی غالب آؤ گے. کیوں؟ اس لیے کہ خدا تمہارے ساتھ ہے. تو خدا تو اس نے کہا ہے میں ہر جگہ ہوتا ہوں, پھر خاص طور پہ ان کے ساتھ کیسے ہوا؟ اس لیے کہ وہ جو اس نے راستہ تجویز کیا تھا ان کے لیے, اس پہ جو چل رہے ہیں اس اعتبار سے وہ ساتھ ہے. وہ تو رہنما ہے, وہ تو حاضی ہے, آگے آگے قافلے کے جا رہا ہے. معیت تو یہ ہے نا جو خدا کی ہے. وماکم ولن یترککم اعمالکم, تم اس منزل کی طرف نہ جاتے تو ہر قدم تمہارا جو تھا, ہر عمل تمہارا رائے گا جاتا. اب جو اس کی طرف تم جا رہے ہو, جو راستہ اس نے تجویز کیا ہے, تمہارے اعمال کے نتیجے میں ذرا بھی کمی نہیں ہوگی. تقابل دونوں کا چلا جا رہا ہے جہاں بھی آپ دیکھیں گے. کہا یہ کیوں ہے یہ جو کچھ ہم اتنا کچھ کہہ رہے ہیں؟ یہ آپ کو یاد ہے قرآن جہاں کوئی دعویٰ کرتا ہے دلیل دیتا ہے, ثبوت دیتا ہے, بات سمجھاتا ہے. کہا ایک یہ گروہ ہیں, ان کے نزدیک زندگی نام ہے یہی طبعی زندگی, فزیکل لائف, کھانا پینا, افزائش نسل کرنا, اس کے بعد مر جانا, اس سے بلند مقصد کوئی نہیں ہے. یہ ہے زندگی. کہا اس کی حقیقت کیا ہے اس ساری زندگی کی؟ کچھ کھیل ہے, کچھ تماشا ہے, تھوڑے سے وقت کے لیے اس میں لذت مل جاتی ہے, ہدایت مل جاتی ہے. کوئی بلند مقصد زندگی کا نہیں ہے یہ. قرآن نے کہا ہے کہ یہ زندگی جو ہے یہ تو حیوانات کی سطح کی زندگی ہے, وہ بھی کھاتے ہیں پیتے ہیں افزائش نسل کرتے ہیں مر جاتے ہیں, تو یہ تو انسانیت کی سطح کی زندگی نہیں ہے. انسانیت کی سطح کی زندگی تو ادھر آتی ہے کہ یہ ساری چیزیں دنیاوی اسباب و سامان بھی نہایت ضروری ہے, لیکن یہ ایک بلند مقصد کے حاصل کرنے کا ذریعہ ہے. اور وہ بلند مقصد جو ہے وہ ہے دنیا میں خدا کا قائم کیا ہوا نظام, اس کو نافذ کرنا, یہاں انسانیت کو اس راستے پہ چلانا جو خدا نے اس کے لیے متعین کیا ہے. یہ بلند مقصد ہے. اور کہا اس مقصد کے لیے وہ جو سیکولر لائف جس کو آپ نے کہا ہے, وہ حیوانوں کی زندگی, کفر کی زندگی, اس میں ہر آن انسان موت سے ڈرتا ہے, کوئی مرنا نہیں چاہتا. یہ ننی سی کیونٹی بھی اگر آئے اور اس کے سامنے آپ تنکا بھی کھڑا کریں تو آپ دیکھتے ہیں اس میں بھی وہ مقابلہ کرتی ہے یا راستہ چھوڑ دیتی ہے. یہ جو زندگی پیاری ہے نا, پریزرویشن آف سیلف, یہ لائف یا زندگی کا اپنا اندرونی تقاضا ہے. زندگی خود اپنی حفاظت چاہتی ہے, یہ بنیادی چیز ہے. کہا ٹھیک ہے, یہاں تک کی زندگی مومن اور کافر دونوں کی جسم کی زندگی تو یہ ہے, یہ بھی حفاظت چاہتا ہے اپنی, لیکن آگے ایک بات آتی ہے, اس کی زندگی تو وہیں ختم ہو جاتی ہے. اپنی زندگی کی حفاظت, جان کی حفاظت, جسم کی حفاظت. اور مومن یہ ہے کہ جہاں حق اور باطل میں تصادم پیدا ہوتا ہے, حق کی کامیابی کے لیے زندگی دینی پڑتی ہے, تو وہ اسے حیات جاویدان تسلیم کرتا, کہتا یہ ہے معاملہ وہ جہاں تم غالب آ جاتے ہو. وہ موت سے ڈر کے بھاگتا ہے, تم موت کو آگے جا کے بڑھ کے گلے سے لگا لیتے ہو. کہا دیکھا دونوں میں کتنا فرق ہے. ٹھیک, قرآن نے تو عزیزان ایمان چار لفظوں میں بات بتا دی. یہ جو تھی قابل رشک کامیابیاں, تاریخ جن کی مثال پیش نہیں کرتی, उसने कहा दो ही बातें थी, मैदान जंग में जाने वाला सिपाही, मौत उसके लिए हयात जावेदा का दरवाजा खोल रही थी, नजर आ रहा था। दूसरी बात यह होती है मरने वाले या सिपाही के दिल में कि मैं तो मर गया तो मेरे पीछे जो बाल बच्चे रह जाएंगे उनका कौन पुरसाने हाल है। कहा यह तो इस निजाम ने बुनियादी तौर पे तय कर रखा है कि ममलकत के हर फर्द की जरूरियात जिंदगी की जिम्मेदारी जो है वो ममलकत के सर है, वो मुतमिन होता है कि पीछे जो कुछ रह गया मुझे उनकी फिक्र क्या है, जहां तक मेरा ताल्लुक है मौत तो मेरे लिए एक नई जिंदगी का दरवाजा खोल रही है। कहा इस सिपाही का मुकाबला दुनिया में कोई शख्स नहीं कर सकता जो मौत को हंस के आगे ले और पीछे जो रह गए हैं उनके मुतल्लिक कोई फिक्र ना उसको। इन्नमल हयात दुनिया लाइबुम वाला, कहा इनके लिए तो जिंदगी यही जिंदगी जो है तबीयी जिंदगी फिजिकल लाइफ हैवानी जिंदगी खाने पीने की यही जिंदगी मकसूद बिज़ात है। और जब इसका मुकाबला किया जाए हयात जावेदा के मुकाबले में तो ये जिंदगी तो खेल तमाशे से ज्यादा कुछ हैसियत ही कुछ नहीं रखती। चंद मिनटों के लिए एक एंटरटेनमेंट जिसे आप कहते हैं बस इतना सही है, इससे ज्यादा कोई मकसद नहीं है। वाइन तो मैनु वतत्तकू युतकुम अजूरकुम वला यसअलकुम अमवालकुम, कहा कि अगर तुम फिर वही है अगर तुम ईमान लाओ, या अय्युहल लजीना आमनु से बात शुरू हुई है और कहा चला जा रहा है अगर तुम ईमान लाओ, और फिर ये हुआ कि ये एक ही दफा ईमान लाने की बात नहीं है, ये तो कदम कदम के ऊपर ये बात है। जब उस मंजिल की तरफ आप कदम उठाते हैं तो हर कदम पे आपके जहन में होता है कि वो है मेरी मंजिल जिसकी तरफ मैं जा रहा हूं। वतत्तकू, और निगहदाश्त रखो कवानीन खुदाबंदी की, वो जो रास्ते चलते हुए माइल स्टोन आते हैं ना संग मील, जो बताते हैं ये रास्ता किधर जाता है, कितना तय तुमने कर लिया, कितना बाकी रह गया, वो वहां लिखा हुआ होता है कि यही सड़क जा रही है सीधी जिधर तुमने जाना है मुल्तान की तरफ। कहा हमने रास्ते में ये संग मील लगा दिए हुए हैं, चलते जाओ तो इनको पढ़ते भी जाओ, देखते चले जाओ कहीं कदम गलत समत की तरफ तो नहीं उठ गया। ये है वो अबदी रहनुमाई जिसे कुरान कहता है, जो रास्ते में ये निशानात राह उसने लगा दिए, निशानात राह लगा दिए और उनकी हिफाजत का जिम्मा खुद ले लिया, यानी कुरान की हिफाजत का जिम्मा, ताकि मुसाफिर कहीं भी गलत फहमी में मुब्तला ना हो जाए कि मैं सही रास्ते पे जा रहा हूँ, दरा हाल है कि वो गलत राह पे चल रहा हो। गलत राह पे चलेगा, चार कदम चलेगा तो उसको निशान राह नजर आ जाएगा, वहां लिखा हुआ होगा कि गलत रास्ते पे तुम्हारा कदम उठ गया, इसे कहते हैं तौबा। वहां से वो क्या करेगा, वापस लौटेगा। ये वापस लौटना जो है ये खुद एक अमल है, इसे कहते हैं तौबा। या अल्लाह मेरी तौबा, या अल्लाह मेरी तौबा नहीं, वहां से वापस लौटना उस जगह आना जहां से कदम गलत समझ की तरफ उठ गया था, तौबा हुआ ये वापस वहां आ जाना। तो वहां आके खड़ा हो गया तो फिर चला पहुंच जाएगा मंजिल पे, नहीं यहाँ क्या करना होगा, यहाँ से फिर चलना होगा ना। ताबा वासला, वापस लौटा उस राह पे जहां से गलत कदम उठा था और फिर वो सही रास्ते के ऊपर कदम उठा के चला आगे। ताबा वासला, सारे कुरान में ये दोनों चीजें, क्या बात है इस तौबा। और इसीलिए कहा कि जब ऐसा वक्त बाकी न रहे जहां तुम फिर चल सको सही रास्ते पे तो तौबा कुछ माने नहीं रखती, वो तो सही समत की तरफ जाने के लिए वापस आना था जनाब। तब तक योते तुम अजूरा को तुम्हारी मेहनतों का महासल मिलता जाएगा सर, बड़ी चीज है मेहनत का जाया ना होना। लेकिन यहाँ तो जो मिलता है मेहनत का महसूल मिलता है, बैठे रहने से तो नहीं मिलता कुछ। वला यसअलकुम अमवालकुम, और याद रखो یہ جو نظام خداوندی قائم کیا جا رہا ہے، نبی اکرم صلی اللہ علیہ وسلم ایک خدا کی حکومت قائم کر رہے ہیں، اس کے نظام کے مملکت کے ابتدائی دور میں ضرورت ہوگی اخراجات کی، ابھی اس کی آمدنی تو اتنی آئی ہوگی نہیں، تو ان سے ہی لینا ہوگا. کہا یہ ٹھیک ہے، اس وقت ایسا نظر آتا ہے جیسا یہ نظام یہ مملکت تم سے کچھ مانگ رہا ہے، تم سے لے رہا ہے. یاد رکھو قرآن نے جو کہا ہے نا کہ یہ قرضہ ہے جو ہم تم سے لے رہے ہیں، اور قرضے ہٹنا ہے، نہایت خوبصورتی سے ادا کر دیا جائے گا تمہیں. یہ جو انسانوں کو ہم قرضہ دیتے ہیں ان سے تو ایک پیسہ بھی جو اس سے زائد لینا ہے، جو جتنا دیا ہے اصل زر سے زائد کسی شکل میں بھی ہو، عزیزان من یہ ربا ہے، یاد رکھیے گا. ہاں اس کے نام آپ جتنا جی چاہے الگ رکھ لیں، یہاں وہ تو جو اصل زر سے ایک پائی بھی زیادہ لینی ہے کسی انسان سے، وہ تو اتنا بڑا جرم. اور اپنے متعلق کہا کہ اگرچہ یہ قرض جو ہم لیتے ہیں قرض ہسنا لیتے ہیں، یعنی وہ ذہن میں یہ نہ رکھو ربا والی بات، لیکن ہم جو واپس دیں گے تو سات سات سو گنا واپس دیں گے تمہیں جناب. یہ ربا اور سود نہیں ہے، یہ تو کہا یہ زیادتی جو مل رہی ہے نا، یہ کسان جو ایک دانہ بوتا ہے اس میں سے سات سو دانے ملتے ہیں نا، اس کو اسے تو سود نہیں کہتے نا، یہ تو ربا نہیں ہے نا، کیونکہ وہ محنت کر کے ایک دانے سے سو دانے لیتا ہے. تو اس لیے ہم جو تم سے قرضہ لیتے ہیں اس قرضے کو اتنا زیادہ لوٹا کے دیں گے. بات صاف ہے، کوئی نظام کوئی مملکت جب آپ اسے قائم کرنے لگیں گے تو اس پہ خرچ ہی خرچ ہوگا، اسٹیبلش کرنا ہے آپ نے اس کو، ڈیولپ کرنا ہے آپ نے اس کو، اس وقت دینا ہوگا. ایک ایک پائی لے لے گا وہ تو تم سے، لے کیا دے گا، تم خود جا کے ایک ایک پائی وہاں اس کو جا کے دے آؤ گے. لیکن جب یہ قائم ہو جائے گا تو اس کے بعد پھر اس اتنا سیلاب کی طرح آتا ہے، پھر اس طرف واپس دولت اور اموال جو آتے ہیں سمجھ میں نہیں آتے کریں کیا ان کو جناب، اتنا ملتا ہے اس کے بعد. تو کہا یہ جو اس نظام کے ابتدائی ایام میں تم لوگوں سے کچھ مانگا جاتا ہے لیا جاتا ہے، تم خود بھی آگے دیتے ہو، تو یاد رکھو یہ نہیں ہے کہ تمہیں واپس نہیں مل سکتا، اتنا واپس ملے گا تمہاری سمجھ میں ہی نہیں آئے گی بات. ابتدائی دور تو ایک طرف رہا حضرت عمر رضی اللہ عنہ کے زمانے میں، جب 22 لاکھ مربع میل کے اوپر مملکت پھیل گئی تھی تو ایک صوبے کا خراج یا آمدنی انکم ادھر کی وہ لے کے آئے تھے حضرت ابو ہریرہ رضی اللہ عنہ تھے محصل، تو شام کے قریب آئے اور انہوں نے آ کے کہا کہ جی میں لے آیا ہوں، تو ان سے پوچھا کہ کتنا لے آئے ہو، تو انہوں نے یہ عربوں کے ہاں یہ گنتی جو ہے ہزار تک کی تو ہوتی ہے، وہ آگے ہزار کے آگے ان کے ہنزا ہی نہیں ہوتا، 2000 10000 20000 یوں کہنا پڑتا ہے. ہمارے ہاں تو یہ ہے نا کہ 10000 پھر لاکھ پھر 10 لاکھ پھر کروڑ پھر 10 کروڑ پھر ارب، یوں اس زبان میں ہنزا ہی نہیں تھے. بہرحال انہوں نے بتایا وہ ہزاروں کے حساب سے کہ اتنے ہزار ہزار یہ سب کچھ. حضرت عمر نے کہا کہ کچھ سفر کر کے آئے ہو، تھکے ہوئے نظر آتے ہو، اس لیے کچھ ہوش کی بات کرو، جاؤ سو، صبح آ کے بتانا مجھے کتنا لائے ہو. باور نہیں کیا جا رہا تھا کہ اتنا مل رہا ہے، اور اس میں ایک پائی بھی ناجائز نہیں تھی. کہا اگر یہ اپنے لیے مانگے ان یس الکموہ فیوفکم تبخلو ویخرج اسغارکم، ٹھیک ہے اپنی ذات کے لیے اگر تم سے یہ مانگے ٹھیک ہے پھر تم بخل کرو، نہ دو یوں سمجھو جیسے یہ بیکاری فقیر ہوتے ہیں نا، عجیب لفظ قرآن نے رکھا ہے، پیچھے پیچھے پھرنے والے، اور کیسے ننگے پاؤں پیچھے پیچھے پھرنے والا. لیکن یہ صورت نہیں ہے کہ یہ بیکاریوں کی تمہارے طرح تمہارے پیچھے پیچھے ننگے پاؤں پھرے گا اور اس طرح سے تم بخل کرو گے دو گے نہیں، یہ مانگتا چلا جائے گا. وہ جو یہ کیکنوں کی لڑکیاں ہوتی ہیں دیدا دادا کرتی ہیں، یہ صورت نہیں ہے اس نظام کی، یہ سمجھ لو. अपने लिए कुछ नहीं मांगता, एक पाई नहीं मांगता अपने लिए। ये तो ये जो मांग रहा है इससे तो इतनी बड़ी रिटर्न तुम्हें मिलेगी, तो इस वास्ते ये ज़हन में ना रखो। और आगे आई हो सूरह मोहम्मद की आखिरी आयत है अजीजा ने मान, बड़ी अहम आपने देखा होगा। अब तो हम दूसरी मरतबा भी कुरान करीम की 26वें पारे पे आए हुए हैं, तो ये तो सैकड़ों मरतबा ये चीजें आ गई। कौमों की मौत और हयात के कवानीन कुरान ने दिए। कौमें कौन सी कौमें हैं, वो क्यों तबाह होती हैं, कौन सी हैं, उनको अरूज क्यों मिलता है, अरूज और जवाल कह लीजिए या मौत और हयात कह लीजिए, इसी को इस्तिब्दाल और इस्तिखलाफ की इस्तलाह है। ये इस तरह क्या है, इस्तिब्दाल के माने है एक कौम की जगह दूसरी कौम, इस्तिखलाफ के माने है एक की जानशीन दूसरी कौम। कौमों की हलाकत जिसे कहा जाता है, एक तो ये चीज में है कि, और वो शायद कोई छोटा सा कबीला कहीं हो, कोई इतनी बड़ी आफत आ जाए कि वो सारे का सारा ही कहीं गर्क हो जाए, तबाह हो जाए, उसकी सिर्फ दास्तान कुरान कहता बाकी रह जाए। ऐसी सूरत भी तारीख में आई, लेकिन बेशतर सूरत जो कौम की तबाही की होती है इस्तिब्दाल होता है, दूसरी कौम आ जाती है उसकी जगह, वो इसको आगे फतह करती है, इसको अपना गुलाम बना लेती है, इसको माकूम बना लेती है, वो कौम होती है लेकिन कौमियत की सतह पे नहीं रहती, ममलूक हो जाती है, माकूम हो जाती है, इसे भी कौम की तबाही कहते हैं। ये है इस्तिब्दाल, एक कौम की जगह दूसरी कौम का आ जाना। पहली कौम सफाए हस्ती से मिट नहीं जाती, दूसरी कौम गालिब आ जाती है और इनको अपना ममलूक और महकूम बना लेती है। ये एक चीज है जो कुरान ने मुतअद्दिद मकामात पे कही है कि तब्दील कर दी जाएगी ये कौम। और सुनिए अजीजा ने मन, ये जो जमात मोमिनीन का जिक्र हो रहा है इनके मुतल्लिक क्या कहा जा रहा है। हां तुम हाउलाए तुदउन लितुनफिकु फी सबीलिल्लाह, कहा के इस निजाम के इब्तदाई अय्याम में तुमसे कहा जा रहा है कि ये जो खुदा की तरफ जाने वाला रास्ता है, ये निजाम है, ये सही मामलकत है, इसके एस्टेब्लिश करने के लिए तुम्हें माली इशार करना होगा। फमिनकुम मन यबख़ुस, तुम में कुछ वो लोग भी जो हैं वो जो इसमें बुखल बरतते हैं, बतीबे खातर आगे बढ़ के दिल की कुशात से नहीं देते, बुखल बरतते हैं। बुखला के माने होता है अपनी जात के लिए कुछ रख लेना, इन्फाक के माने होता है दूसरों की बहबूद के लिए खुला रख लेना, तो उनकी ये कैफियत है। क्या बात खावा मैं यब खल फन्नमा यब खलु अन नफ्से ही, जो इस मकाम पर जो एक मिल्ली और कौमी और इज्तिमाई जरूरत है इसमें नहीं देता और बुखल करता है, कहा वो किसी दूसरे के खिलाफ बुखल नहीं कर रहा, वो अपनी जात के खिलाफ बुखल कर रहा है। कौम को अगर शिकस्त हो गई ऐसे मौके के ऊपर, न केरा मंजलत बाशद न मेरा, ये भी उसी में आ जाएगा जो इतना कुछ संभाल के अपनी जात के लिए रखता है। ऐसे वक्त में इज्तिमाई और कौमी और मिल्ली और यूं कुरान की रूह से दीनी तकाजे के ऊपर अपनी जात को तरजीह दे देना जो है अपने लिए तबाही खरीदना है। कहा ये अपने आप से बखुल करता है जो ऐसा करता है, और आगे है अपने आप से समझ ये रहा है कि खुदा मांग रहा है। वल्लाहु वल्लाहुल गनी व अंतुमुल फुकरा, ये ना समझो कि खुदा माज़ अल्लाह मोहताज हो गया तुमसे वो पैसे मांग रहा है, वो तो गनीयुन अल आलमीन है, मोहताज तो तुम हो उसके, ये सारा कुछ तुम्हारे लिए वो कर रहा है, कह रहा है जो कुछ, उसने इसमें से कुछ नहीं लेना। और आगे है वो बात जो हमारे साथ बीती, वह इन ततवल्लाओ, अगर तुम इससे रूगरदानी करोगे इस निजाम से फिर जाओगे, यस्तब्दिल कौमन गैरकुम, तुम्हारी जगह दूसरी कौम आ जाएगी, याद रखो। और वो कैसी कौम आएगी, सुम्मा ला यकूनु अम्सालकुम, फिर वो तुम्हारे जैसी नहीं होगी। तो अजीजा ने मान, ये बात जो मैंने कही है ये नहीं कि वो कौम सफा ऐसी से मिट जाती है, उसका फर्द बाकी कोई नहीं रहता, वो तो जिंदा रहती है, लेकिन वो जिंदगी उसकी जहन्नम की जिंदगी होती है, ना जिंदा होती है ना मौत उसको आती है, उस कौम को माकूम हो जाती है, ममलूक हो जाती है, मफतूह हो जाती है, जलील हो जाती है, इंसानियत के दर्जे से गिर जाती है। यस तब दिल कौम, तुम्हारी जगह दूसरी कौम आ जाएगी, याद रखो। सुम ला यकून अम्सालहुम, फिर वो तुम्हारे जैसी कौम नहीं होगी। इस्तिब्दाल कौमी के लिए कुरान ने अजीजा ने मन दो जगह, वैसे तो मुतद्दद मकाम पे ये बात कही, लेकिन दो जगह उसने, एक तो यहां कहा है कि जब अनफाक की जरूरत हो, यानी माली कुर्बानी की जरूरत जब हो, तो उस वक्त ये चीज अगर बुख़्ल बढ़ता जाएगा तो वो, याद रखिए, वो कौम दूसरी कौम आ जाएगी उसकी जगह लेने के लिए, और ये कौम मगलूब और मफतूब हो जाएगी। दूसरे मकाम पे है 9:39, इल्ला तनफिरु युअज़्ज़िबकुम अज़ाबन अलीला, ये जहाद के लिए निकलने के लिए, मैदान जंग में जाने के लिए, ये माली कुर्बानी थी, वो जानी कुर्बानी आ गई। कहा अगर ऐसे वक्त में तुम ना निकलोगे हक की हमायत के लिए, जान देने के लिए, तो उसका नतीजा भी एक अलमंगेज अजाब होगा, महकूमियत का अजाब, इससे ज्यादा अलमंगेज और क्या हो सकता है अजीजा ने मान, बशर्ते कि इंसानियत का मादा अंदर हो और इंसान तजलील को भी अजाब समझे, और जो फिर इसका आदि हो जाए वो सवाल ही नहीं है, उसको कहना और जुदी मार ला एक पानी। अजाबन अलीमन, वो क्या है अजाब अलीम, यस्तब दिल कौमन गैरकुम, तुम्हारी जगह दूसरी कौम आ जाएगी। और जो कहा कि वो कौम, ये भी बता दिया कि जो कहा है ना कि तुम्हारे जैसी नहीं होगी, ये 9:39 की रेफरेंस जो मैंने अभी अर्ज की, तुम्हारे जैसी नहीं होगी, कैसी वो होगी, 5:54 नुस्खे हैं तो सामने रखिए, बड़ी हमायत। या अय्युहल्लज़ीना आमनू, अब आई वो बात, मन यर्तद्दा मिनकुम अन दीनिही, याद रखो जो तुम में से अपने दीन से फिर जाएगा, इस निजाम से फिर जाएगा, फसौफा यातिल्लाहु बिकौमिन, तो उसकी जगह एक दूसरी कौम आ जाएगी, याद रखो। वो जो कहा था ना, फिर वो तुम्हारी मिसाल तुम्हारे जैसी नहीं होगी, यहाँ बताया वो कैसी होगी, युहिब्बुहुम व युहिब्बूनहू, याद रखो ये जो हुब या मोहब्बत का लफ्ज ये अरबी जुबान में आता है, तो हमारे यहाँ तो सिर्फ मोहब्बत कहते हैं ना, खुदा से मोहब्बत करो, खुदा तुमसे मोहब्बत करेगा, एक ज़हनी चीज है ये, अरबी जुबान के अंदर बेशतर चीजें कंक्रीट होती हैं, यानी अमलन नजर आ जाता है कि ये हो रहा है या नहीं हो रहा। मोहब्बत तो एक जज्बाती चीज है, अरबी जुबान में इंसान की तरफ से खुदा की मोहब्बत के माने उसकी अतायत करना है, और खुदा की मोहब्बत इंसानों की तरफ इनकी हिफाजत करना है, कौम वो होगी कि वो उसकी अतायत करेगी और वो इनकी हिफाजत करेगा। अज़िल्लतन अलल मोमिनीना इज़्ज़तन अलल काफिरीन, क्या बात बताई इस कौम की खसूसियत, दुश्मन के मुकाबले में शमशीर बरहना, अपनों के साथ रेशम की तरह नरम, क्या कह गया है एक बात कि मसाफे जिंदगी में सीरत फुलाद पैदा कर, और शबिस्तान मोहब्बत में हरीरो परनियां हो जा, और गुजर जा बन के सैले तुंद रहो कोह बयाबा से, गुलिस्ता राह में आए तो जुए नगमा खां हो जा, मोहम्मद रसूलुल्लाह वल्लज़ीना माहु अशिद्दाउ अलल कुफार रुहमा बैनहुम। अगली सूरत में ये आयत आती है, अज़ीज़ाने मन, इज़्ज़तन इज़्ज़तन अलल अज़िल्लतन अलल मोमिनीना इज़्ज़तन अलल काफिरीना युजाहिदूना फी सबीलिल्लाह, खुदा की तरफ जाने वाले रास्ते में जिद्दोजहद मुसलसल, जिहाद जो जंग है वो तो इस जिद्दोजहद का आखिरी नुक्ता है, हर कदम जो आपका उठ रहा है ये जिहद है, ये कोशिश है, ये जिहाद है, उसकी तरफ जाने वाला जहाज है ये। मोमिन की तो सारी जिंदगी जहाज की होती है सर, वो आखिरी नुक्ता होता है। युजाहिदूना फी सबीलिल्लाह वला यखाफूना लौमत लाम, किसी मुलामत करने वाले की मुलामत से नहीं डरते। फिर ये खसूसियात होंगी उस कौम की। ज़ालिका फज़लुल्लाह युतीही मन यशा, ये तो खुदा की तरफ से बहुत बड़ी नेमत कुबरा है। ये नहीं कहा कि इसी कौम के लिए है जिसको जो अब मुखातिब है, जो भी चाहेगा जब भी चाहेगा ये कुछ उसको मिल जाएगा। वसल्लल्लाहु वासिउन हलीम, बड़ी कुशात का मालिक है और सब कुछ जानता है वो जो कुछ तुम करते हो। कहता है ये है वो जो कौम आ जाएगी उसकी जगह। यस्तब्दिल कौमन गैरकुम सुम्मा ला यकूनु अम्सालकुम, फिर वो तुम्हारे जैसी कौम नहीं होगी, कोई और होगी। अजीजा ने मन, ये कुरान खुदा की हदायत किसी खास कौम के साथ मुख्तस नहीं है। खुदा रब्बुल आलमीन, उसका रसूल रहमतुल्लिल आलमीन, उसका कुरान जिक्रुल्लिल आलमीन, पूरी नौ इंसानी के लिए कयामत तक के लिए। लिहाजा ये सवाल ही नहीं है कि कोई एक कौम अगर इस कुरान के रास्ते को छोड़ देती है तो कुरान को शिकस्त हो जाती है। इसे शिकस्त नहीं होती। अगर एक मुसाफिर किसी स्टेशन पे गाड़ी से उतर जाता है तो गाड़ी तो फिर उसके बाद भी चलती है, यही उतर गया, वो गाड़ी चलेगी खुदा के निजाम की, खुदा के कुरान की, कयामत तक चलना है उसने तो। ये न किसी खास कौम से मुख्तस है, न किसी खास मुल्क के साथ महदूद है। इंसानों की जो जमात जहां कहीं हो, जिस जमाने में हो, जब भी उसने इस रविश को, इस रास्ते को अख्तियार किया, इस मंजर की तरफ चल पड़ेगी। ये ठीक है जी, यही चाहता है, अपनी बात कर रहा हूं। सारी उम्र मैंने गुजार दी आप पर, किया है ना कि 50 वर्ष मुसलसल हो गए मुझे कुरान की आवाज बुलंद किए हुए, और तहरीक पाकिस्तान में भी हिस्सा लिया, तो इसलिए कि एक खिताए जमीन ऐसा मिल जाएगा जिसमें खुदा की हुक्मरानी होगी। यहाँ आने के बाद भी सन 48 से ये सिलसिला मेरा शुरू हुआ हुआ है, आज तक इसी तवद्दो में चला जा रहा हूँ कि ये हो जाए। ये आयतें मेरे सामने है, जब उसने कहा है कि जो कौम ये कुछ ना करेगी उसकी जगह दूसरी कौम ले लेगी, और जरूरी नहीं कि ये उसी कौम में, ये उसी मुल्क के अंदर हो, कहीं और हो जाएगा। ये ठीक है, ये ईमान है मेरा कि लयुज़हिरहु अलद्दीन कुल्लिही, इस निजाम ने दुनिया के हर निजाम पर गालिब आकर रहना है, यहाँ ना सही कहीं और सही। लेकिन मैंने कहा है कि जी यही चाहता था कि यही वतन, यही अर्ज पाक, यही पाकिस्तान, यही कौम जिसमें हम हैं, जिस मकसद के लिए इसे हासिल किया था, वो निजाम यही कायम हो, जी जाता था, इसलिए इसमें मैं लगा रहा, कोशिश करता रहा। लेकिन अगर ये यहाँ नहीं होता है तो ये इस निजाम की शिकस्त नहीं है। सूरज निकलने के बाद अगर कोई अपनी आंखें बंद कर लेता है तो सूरज की रोशनी नहीं गुम हो जाती, ये मालूम हो जाता है उस रोशनी से, सूरज तो चमक रहा है। जो भी आंखें खोलेगी कौन, वो उससे मुस्तदीर हो जाएगी, वो उससे फायदा उठा लेगी। इसलिए ये बात के फलां जगह मुसलमानों ने एक अपने यहाँ एक दावा किया, कोशिश तो खैर क्या की, और ये देखिए साहब ये वो आगे चला ही नहीं है, और वो दूसरी कौम में फिर ताना देती है कि इस्लाम एक चला हुआ कारतूस है, किसी जमाने में तो इसने ये नतायज पैदा किए थे, अब इसमें वो बात नहीं रही। वो हमारी हालत को देख के उसका अंदाजा लगाते हैं, और हम में ये जुर्रत नहीं है कि हम उनसे कह दें कि हम तो पैदाइशी तौर पे मुसलमानों के घर पैदा हो गए इसलिए मुसलमान है, हम मोमिन नहीं है। हम में ये जुर्रत नहीं ये कहने की, ये जुर्रत हो तो बहुत बड़ा काम है जो हम कर जाए, कम अज कम इस्लाम तो बदनाम ना हो उसके बाद। ये तो उनसे कहे कि हमने कोई बात इस्लामी नहीं की थी इसलिए ये हुआ, लेकिन हमारी तो कैफियत यह है कि जो कुछ हम करते हैं इस्लामी और वो रहता है नाकाम, इम्प्रैक्टिकेबल, اور دنیا پھر یہ کہتی ہے کہ صاحب اسلام نہیں پریکٹیکیبل آج اس دنیا کے اندر رہا، یہ دورہ جرم ہے جو ہم سے سرزد ہو رہا ہے، یہ بات نہیں عزیزہ نے مان. قرآن نے تو کہا ہے کہ یہ تو ہر نظام پہ اس نے غالب آنا ہے، اگر یہ غالب نہیں آ رہا تو یہ وہ نظام نہیں ہے جو ہم قائم کر رہے ہیں. اور پھر یہ بھی نہیں ہے کہ یہ ایک دفعہ ناکام، کسی ایک مقام پہ ناکام رہ گیا تو ہر جگہ ناکام رہے گا. اس آیہ جلیلہ کے آخر میں میں سمجھتا ہوں کہ جو میں نے یوں کہا ہے، اقبال کے الفاظ میں کہہ دوں کہ مجھ سے بہتر کہنے والا تھا وہ شخص، اس کا دل بھی اسی پہ تڑپتا تھا. یہ جاوید نامے میں وہ ایک پورا باب ہے قرآن کے متعلق جو ہے، چند اشعار اس کے جو ہے سن لیجئے، دو تین منٹ دے دیں گے آپ، شکریہ. مافلے ما بے میو بے ساقی است، کیا بات کہتا ہے. ٹھیک ہے ہماری مافل کے اندر نہ شراب توحید باقی ہے نہ ساقی باقی ہے، اجڑی ہوئی مافل ہے، کیا بات ہے. لیکن ساز قرآن را نواہا باقی است، قرآن کے ساز کے تاروں میں تو ہزاروں نغمے ابھی پوشیدہ ہیں، وہ نہیں ختم ہو گیا. ہماری مافل ختم ہوئی، ہماری شراب ختم ہوئی، ہمارے ساقی ختم ہو گئے، اس میں تو نواہا باقی است. زخمہ ما بے اثر افتد اگر، یہ ستار آپ نے دیکھی ہے نا، تاریں جس میں ہوتی ہیں جس میں بجاتے ہیں تو وہ نغمہ نکلتا ہے، وہ تار کے اندر کہتے ہیں پنہا ہوتا، لیکن وہ مضراب ہوتی ہے جس سے چھیڑتے ہیں تار کو تو جب نغمہ باہر آتا ہے. نظام بڑی حسین تشبیح ہے، یہ نظام خداوندی تو زمانے کی تاریخ اور فضا کی تاروں کے اندر مضمر ہے. زخمہ ور کی ضرورت ہے، مضراب کی ضرورت ہے، وہ یوں کرے گا تو یہ نغمہ نکلے گا. تو قرآن کے تار میں تو نغمے اتنے ہیں، کہا اگر کوئی ایک زخمہ وہ جو مضراب والا ہے، زخمے والا ہے، مضراب والا ہے، اگر وہ ٹوٹ گئی ہے مضراب اس کی یا وہ نہیں اس کو استعمال کر رہا تو کوئی بات نہیں، آسماں دارد ہزاراں زخمہ وار، اس کے پاس ہزاروں اس قسم کے مضراب والے موجود ہیں. ذکر حق از امتا آمد غنی، خدا کا ذکر قوموں کا محتاج نہیں ہے. از زمانوں از مکان آمد غنی، وہ کسی خاص زمانے کا بھی محتاج نہیں، کسی خاص وطن کا بھی محتاج نہیں. ذکر حق از ذکر ہر ذاکر جداست، وہ قدیم ہے، لاجزال ہے، ابدی طور پہ رہنے والا ہے، ذاکر کوئی رہے یا نہ رہے کوئی بات نہیں ہے، ذکر وہ محفوظ رہتا ہے. احتیاج روم و شام اورا کجاست، وہ اس کا بھی محتاج نہیں ہے کہ روم میں یہ آیا ہے یا شام میں آیا ہے، کہیں ہو، اس سرہ ارض کے کسی خطے کے اندر بھی ہو. اور آگے بات ہے، حق اگر از پیش ما بردار دش، پیش قوم دیگرے بھی گزار دشت، اگر ہم سے خدا نے اس کو چھین لیا کیونکہ ہم اس پہ عمل نہیں کر رہے تھے تو یہ پھر ناکام نہیں، کوئی دوسری قوم ہوگی جس کے سامنے یہ چلا جائے گا. کہا کہ میں نے از مسلمان دیدم تقلید و زن، ہر زمان جانم بلرز در بدن، کیا کہتے ہیں. میں نے اس مسلمان میں دو باتیں دیکھی، عجیب چیزیں عزیزان من، یہ شخص دو لفظوں میں ساری کہانی کہہ جاتا ہے، تقلید اور زن. مذہب پرست طبقہ جو ہے وہ تقلید میں چلا ہوا ہے، ہزار برس پیشتر کی جو چیزیں ہیں ان کو آج کہہ رہا ہے کہ یہ اسلام ہے جو چلنے کے قابل نہیں ہے، تقلید ہے. سیکولر والے جو ہیں، دوسرا انٹلیکچوئل طبقہ جو ہمارا ہے، کہتا اس کے دل میں شک و شبہ پیدا ہو گیا ہے اسلام کے متعلق. دو ہی تو طبقے تھے، وہ تقلید میں آ رہا ہے، اس کے ذہن میں شک و شبہ پیدا ہو رہا ہے. ہر زمان جانم بلرز در بدن، میں تو اس کو دیکھنا ہوں تو ہر وقت کامتا رہتا ہوں. اور آخری شعر ہے، ترسم از روزے کہ محروم اشکنن، آتش خود بر دل دیگر زنن، میں دھکتا ہوں اس دن سے کہ جس دن ہم سے یہ چھین لیا جائے گا اور اپنی یہ آتش سوزندہ وہ کسی اور قوم کے ساتھ تک دے گا اور ہم ایک بجھے ہوئے کوئلے کی طرح رہ جائیں گے. سورہ محمد کی آخری آیت بھی آج ہم نے ختم کی، آئندہ درس میں ہم سورہ الفتح 48ویں سورت لیں گے. اور پھر کون سی سورت اہم نہیں لیکن وہ بڑی عظیم سورت آتی ہے، ربنا تقبل منا انک انت السمیع العلیم.